हुन्छ, आज बाइबलको मुख्य सन्देश येशु ख्रिस्ट हुनुहुन्छ, त्यसको बारेमा होइन। वास्तवमा भन्दाखेरि यो अङ्ग्रेजीमा मैले बाइबल कलेजमा हुँदाखेरि पटक पटक सुनेको एउटा वाक्य मलाई याद छ, क्रिस्चियनिटी इज नट अ रिलिजन बट इट इज अ पर्सन, पर्सन जिजस क्राइस्ट। भनाइको मतलब क्रिस्चियन विश्वास चाहिँ धर्म नभएर एउटा व्यक्ति हुनुहुन्छ जो येशु ख्रिस्ट हुनुहुन्छ। अनि यो विषयमा तपाईँलाई मैले धेरैचोटि बाँड्न प्रयास गरेको छु, विशेष गरी कलसी एक अध्यायको 27 पद, ख्रिस्ट हामीमा जो महिमाको आशा भनेर। अनि वास्तवमा ख्रिस्ट पवित्र आत्माद्वारा हरेक व्यक्तिमा आउनुहुन्छ अनि हाम्रो जीवनमा, हाम्रो हृदयमा राज गर्नुहुन्छ। त्यस कारणले नै पावलले कोरन्थी, पहिलो कोरन्थीमा 3 अध्यायमा र 6 अध्यायमा सायद, हाम्रो शरीर चाहिँ परमेश्वरको मन्दिर हो अथवा पवित्र आत्माको मन्दिर हो भनेर अर्को ठाउँमा लेखिएको छ। अनि त्यसको मुख्य मतलब बुझ्नलाई जरुरी छ। तर यो सबैको, यो सबै कुराको सम्भव अथवा यो हुन सकेको कारण चाहिँ यो इस्टरको कुरा हो। त्यस कारणले त्यही कुरो चाहिँ हामी इस्टरको सम्बन्धमा अलिकति छोएर यो क्रिस्चियनिटी, हाम्रो विश्वासको बारेमा हामी हेर्छौँ। अनि यो वास्तवमा एकदमै क्लियर बुझ्ने विषय हो। अल्टिमेट मेसेज अफ द बाइबल इज जिजस क्राइस्ट। यो कुरो एकदम गहिरो प्रकारले बुझ्ने कुरा हो। येशु ख्रिस्ट नै बाइबलको सन्देशको मुख्य कुरा हुनुहुन्छ। सेन्टर अफ द गस्पल अफ इज जिजस क्राइस्ट। अनि यसलाई क्लियर नबुझ्दाखेरि चाहिँ क्रिस्चियनहरूको विश्वास पनि एक किसिमले अर्को क्रिस्चियन धर्म जस्तो देखा पर्छ। अनि त्यही कारणले हामीले यसलाई प्रष्टसँग बुझ्न जरुरी छ। सो येशु ख्रिस्ट होइन, बाइबलको मुख्य सन्देश येशु ख्रिस्ट हुनुहुन्छ। परमेश्वरले येशुलाई चाहिँ संसारमा सबैको प्रभु बनाउनु भयो। बाइबलमा त्यो कुरो हामी देख्दछौँ। अनि विशेष गरी तपाईँलाई मैले यो अस्ति हामीले बेथानी अनुग्रह मण्डलीमा यो बारेमा अलिकति सिकेका थियौँ, तर आज त्यसैलाई अलिकति अर्को एङ्गलबाट हामी हेर्ने प्रयास गर्छौँ। हिब्रूमा, हिब्रूको 1 अध्यायको 2 र 3, 1, 2, 3 हामी खास पढ्छौँ। प्राचीन कालमा हाम्रा पिता पुर्खासँग अगम वक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुरा उत्तराधिकारी नियुक्त गर्नुभयो। उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो, अथवा सबै सृष्टि गर्ने चाहिँ येशु प्रभु जो परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ नै हुनुहुन्छ। त्यस कारणले मुख्य कुरा यहाँ उत्तराधिकारी बनाउनु भयो, सबै कुराको उत्तराधिकारी बनाउनु भयो। सो येशु ख्रिस्ट चाहिँ सबै कुरामाथि अधिकार गर्ने प्रभु हुनुहुन्छ। वास्तवमा अहिले नै मलाई ठ्याक्कै त्यो पदको बारेमा विचार आयो, म तपाईँलाई त्यो पद पनि पढ्न चाहन्छु। यसैयामा, यसैयाको सायद 9 अध्यायको 6 पदमा येशु प्रभुको बारेमा यहाँ लेखिएको छ, 9 अध्यायको। किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, जुन चाहिँ हामी क्रिसमसको बेलामा पढ्ने गर्छौँ। अनि यहाँनिर तपाईँले राम्रोसँग सुन्नुहोस्, शासन उहाँको काँधमा हुनेछ। वास्तवमा यो एकदमै महत्त्वपूर्ण भनाइ हो, शासन, अधिकार। अहिले नेपालमा शासन कसको हातमा छ, अथवा अहिले अमेरिकामा शासन कसको हातमा छ? जो प्रधानमन्त्री हुन्छ होइन, जो सरकार प्रमुख हुन्छ, शासन होइन। चीनमा त्यो एकजना व्यक्ति छ, उसको एक प्रकारको डिक्टेटरसिप छ होइन, शासन। यहाँनिर शासन चाहिँ उहाँको काँधमा, जो बालक जन्मिएको छ उहाँको काँधमा, भनेको चाहिँ उहाँ शासन गर्ने, उहाँमा अधिकार छ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, येशु प्रभुको बारेमा भनेको, अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ। उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिले हुने छैन। अनि दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान परम प्रभुको जोसले यो पुरा गर्नेछ, यो सबै कुरा गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ। त्यस कारण आज मैले यो पद पढेर यति कुरा गर्दै गर्दाखेरि या मुख्य फोकस बिन्दु अघि सुरुमा भनेको बाइबलको मुख्य कुरा चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ। क्रिस्चियन जीवन भनेकै येशु ख्रिस्ट हुनुहुन्छ। त्यस कारणले हाम्रो विश्वासमा, हाम्रो जीवनमा, हाम्रो उद्देश्यमा, हाम्रो काममा, हाम्रो सेवकाइमा, हाम्रो परिवारमा, हाम्रो समाजमा मुख्य कुरा चाहिँ येशु ख्रिस्टलाई उचाल्ने कुरा हो। अनि मैले अस्ति अलिअलि भनेको छु यो विषयमा, हामी येशुलाई चाहिँ पहिलो नम्बरमा राख्ने अनि दोस्रो, तेस्रो, चौथो भनेर विचार गर्थ्यौँ। तर मैले के बुझिरहेको छु भने येशु त्यो पहिलो नम्बर मात्रै होइन, येशु चाहिँ सर्वत्र सबै हुनुहुन्छ, किनभने सबै कुरा उहाँको अधीनमा छ, उहाँभन्दा बाहेक अरू कोही छैन। त्यस कारणले यहाँ हामीले के हेर्यौँ, येशु ख्रिस्टलाई, येशु प्रभुलाई परमेश्वरले प्रभु बनाउनु भयो। वास्तवमा तपाईँ र मैले उद्धार पाउने माध्यम, उद्धार पाउने कुरा पनि के छ, रोमी 10:9 पदमा येशुलाई प्रभु भनेर स्वीकार गर्नुपर्ने। वास्तवमा त्यो एकदमै गहन विषय हो, येशुलाई प्रभु स्वीकार्ने, उसको प्रभु चाहिँ अरू कोही पनि हुन सक्दैन। येशुको प्रभुत्वमा हुने मतलब उसले येशुको इच्छा विपरीतको कामहरू केही पनि गर्न मिल्दैन, येशुलाई निन्दा हुने काम केही गर्न सक्दैन, उसको जीवनमा ऊ आफू प्रभु हुँदैन। सी, धेरैचोटि हामी किनभनेदेखि हामी जुन क्रिस्चियनहरू छन् त्यही क्रिस्चियनको पछि लागेर क्रिस्चियन हुँदाखेरि कहिलेकाहीँ गलत क्रिस्चियनहरू छन्, तपाईँलाई म क्लियर भन्छु। त्यही कारणले बाइबलमा जो मान्छे केन्द्रित छैन, जसको जीवनमा येशु मुख्य कुरा हुनुहुन्न, त्यो क्रिस्चियनिटी फरक क्रिस्चियनिटी हो, त्यो साँचो क्रिस्चियनिटी नहुन सक्छ। त्यही कारणले परमेश्वर आफ्नो पुत्रदेखि बोल्नुभयो भनेर यहाँ हामी देख्दछौँ। त्यसैले आज परमेश्वरको वचन तपाईँ र मैले सुन्ने हो भनेदेखि उहाँको पुत्रको कुरा सुन्नु पर्यो, परमेश्वरको आवाज सुन्ने हो भनेदेखि उहाँको पुत्रको आवाज सुन्नु पर्यो। उहाँको आवाज परमेश्वरको वचनमा सब लेखिएको छ, अनि ती वचनहरू हामीले अस्ति भर्खरै योहन्ना 16 अध्यायको कुरा हेरेको थियौँ। मैले सम्पूर्ण रूपमा 16 अध्याय भनेको थिएँ, तर त्यहाँ एउटा मुख्य कुरा के छ भने पवित्र आत्माले हामीलाई येशु ख्रिस्टको बारेमा पूर्ण रूपमा प्रकट गराइदिनुहुन्छ, एलुमिनेट गर्नुहुन्छ, म्याग्निफाई गर्नुहुन्छ, प्रस्तुत गरिदिनुहुन्छ, व्याख्या गरिदिनुहुन्छ। पवित्र आत्माको सबभन्दा ठुलो काम येशु ख्रिस्टलाई महिमा दिने यो संसारमा। जुन व्यक्ति येशुलाई महिमा दिँदैन त्यो मान्छे पवित्र आत्माको अगुवाईमा हिँडेको भनेर भन्न सकिँदैन। चाहे भाषा बोलोस्, चाहे जेसुकै गरोस्, चाहे अचम्मका कुरा गरोस्, अचम्मका कुरा मुख्य होइन। आज तपाईँलाई यसको बारेमा पनि म केही छोड्न चाहन्छु, हामीहरू अचम्मका कुरा र चिन्हका पछि लाग्छौँ, तर बाइबलमा चिन्हको कुरा मुख्य छैन, बाइबलमा येशु ख्रिस्टको कुरा र उहाँले गरेको काम मुख्य छ, किनभने मानिसहरूको उद्धार येशुको कारणले मात्र हुन्छ। अनि तपाईँलाई म दुई पद पनि यहाँनिर पढ्न चाहन्छु, तीन पद, हामी दुई पदलाई भर्खरै हेऱ्यौँ। यहाँनिर दुईटा कुरा यहाँ तपाईँले देख्नुहुन्छ, परमेश्वर पिताले आफ्नो पुत्रलाई सबै कुरामाथि उत्तराधिकारी बनाउनु भयो भनेको, सबै कुराको मालिक बनाउनु भयो, सबै कुराको अधिपति बनाइदिनु भयो। येशु बाहेक कोही अरू त्यो अधिपति हुन सक्दैन, येशुको अधिकार अनुमति बिना कसैले केही गर्न सक्दैन, त्यसको मतलब त्यो। अनि अर्को दोस्रो कुरा चाहिँ सबै मानिसहरूमाथि पनि येशु प्रभुको अधिकार छ। दोस्रो कुरा चाहिँ उहाँलाई, उहाँद्वारा नै समस्त सृष्टि रच्नु भयो भनेको चाहिँ सबै कुराको सृष्टि उहाँद्वारा नै भएको हो, त्यसको कुरा चाहिँ हामी त्यहाँ देख्दछौँ। येशु ख्रिस्टद्वारा नै सबै कुराको सृष्टि भएको हो। अनि यी दुईटा कुराहरू यहाँ प्रष्ट हामी देख्दछौँ, परमेश्वरले उहाँको पुत्रद्वारा संसारसँग बोल्नुभयो त्यो कुरा हामी यहाँ देख्दछौँ। तेस्रो पदमा हामी के देख्दछौँ, यहाँ तेस्रो पदमा उहाँ नै परमेश्वरको महिमाको प्रतिबिम्ब। अब हेर्नुहोस्, येशु ख्रिस्ट संसारमा किन आउनुभयो, पितालाई प्रकट गर्नु, पितालाई चिनाउन, पितासँग सम्बन्ध गराउन। अनि पितालाई चिनाउन, सम्बन्ध गराउन हामीले पिताको आवाज सुनेर चिन्न परमेश्वर मानिस बन्नु पर्यो, किनभने परमेश्वरको आवाज मान्छेले बुझ्न सकेन, सुन्न सक्दैन थियो। जसरी चराले हाम्रो आवाज, हाम्रो भाषा बुझ्दैन, त्यस्तै परमेश्वरले हाम्रो, परमेश्वरको कुरा हामी सुन्न सकेन। त्यही कारण मानिसको रूप लिएर संसारमा आउनुभयो, तर परमेश्वरलाई प्रकट गर्नलाई। अनि यहाँनिर लेखेको छ, उहाँ नै परमेश्वरको महिमाको प्रतिबिम्ब, भनेको चाहिँ परमेश्वरलाई उहाँ प्रतिबिम्ब गर्नुहुन्छ, रिफ्लेक्ट गर्नुहुन्छ, उहाँद्वारा मेनिफेस्ट गर्नुहुन्छ। म्याग्निफाई भनेको चाहिँ बढाउने कुरा भयो, होइन? यस्तो चस्मामा म्याग्निफाई ग्लास हुन्छ, जस्तो कुनै नदेखिने कुरा म्याग्निफाइड ग्लासले देखिन्छ, होइन? त्यो एउटा कुरा भयो। अर्को चाहिँ मेनिफेस्ट भनेको चाहिँ प्रकट गर्ने, पुरा महिमालाई प्रतिबिम्ब गर्ने, जसरी घामको ज्योतिलाई पानीले टक्राएर फर्काइदिएर प्रतिबिम्ब गर्छ, परमेश्वरलाई यीशु प्रभुले प्रतिबिम्ब, पहिलो कुरा। दोस्रो कुरा, परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप उहाँ हुनुहुन्छ। दोस्रो कुरा के हो, यीशु प्रभु वास्तविक परमेश्वरको स्वभाव भनेको परमेश्वर नै हुनुहुन्छ। यीशु प्रभु जो हुनुहुन्छ उहाँ परमेश्वरको स्वरूप हुनुहुन्छ, उहाँ नै परमेश्वर हुनुहुन्छ भन्नु खोजेको। जसले यीशुलाई चिन्छ उसले परमेश्वरलाई चिन्छ, किनभने उहाँ नै परमेश्वर प्रकट गर्ने, किनभने उहाँले नै भन्नुभएको छ तिमीहरूले मलाई देखिसक्यो, फेरि पितालाई चिनाइदियो किन भन्छौ, जतिले मलाई देखेको छ उसले पितालाई पनि देखेको छ। यीशु प्रभुको युहन्नामा, युहन्ना 13 अध्यायमा होला यो वचन हो, होइन? त्यसरी सम्पूर्ण विश्वलाई, तेस्रो कुरा सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। त्यसैले आज तपाईँलाई यी सबै कुरा किन भनिरहेको छु, धेरै जस्तो मान्छेहरू जो ख्रिस्टमा विश्वास गरेर चर्च गइरहेछन्, सबै कुरा गरिरहेछन्, सेवा पनि गरिरहेछन्, तर उनीहरूको येशु ख्रिस्ट चाहिँ हल्दीमा राख्ने पकेट रुमाल जस्तो। मैले पहिला पनि सम्झाउँथेँ तपाईँलाई, म इङ्ल्यान्डमा, लन्डनमा एउटा कन्फरेन्समा जाँदाखेरि जन स्टट भन्ने चाहिँ अब एकदमै परमेश्वरले चलाउनु भएको लन्डनको त्यहाँको एउटा पास्टर थिए, उनले प्रचार गरेको येशु ख्रिस्टको बारेमा। अनि धेरै मान्छेहरूको येशु चाहिँ पकेट रुमाल जस्तो हुन्छ अरे, तर बाइबलमा येशु पकेट रुमाल होइन, बाइबलमा येशु सर्वोच्च हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, सबै कुरामाथि अधिकार गर्ने हुनुहुन्छ। तपाईँ र म जब त्यो येशुलाई प्रभु बनाउँछौँ, उहाँको चेला हुन्छौँ, हामी उहाँको सेवा गर्छौँ, हाम्रो जीवनका हरेक पक्षमा येशुलाई महिमा दिएको हुन्छ। तपाईँ बाबुआमा हुनुहुन्छ, आफ्ना छोराछोरीहरूको बिचमा उनीहरूले तपाईँको जीवनमा येशु देख्नुपर्छ, येशुको महिमा देख्नुपर्छ, येशुप्रतिको डर देख्नुपर्छ, येशुप्रतिको त्यो श्रद्धा देख्नुपर्छ, येशुको चाहना, येशुलाई गरेको प्रेम देख्नुपर्छ। धेरै जस्तो समस्या के छ भने, हामी चर्चमा जाँदा र बाइबल पढ्दा प्रार्थना गर्दा चाहिँ सही प्रकारले गर्नु खोज्छौँ, तर जब परिवारमा, घरमा, समाजमा, काममा, बाटोमा, अरू मान्छेको बिचमा हुँदाखेरि चाहिँ हामी अर्कै व्यक्ति प्रकारले देखा पर्छौँ। उसको येशुको बारेमा जो दृष्टिकोण छ टोटल्ली गलत भनेर बुझ्नुपर्छ। त्यस कारण हामीले सबभन्दा फाइदा येशुकै बारेमा, किनभने येशु मात्रै हाम्रो उद्धारकर्ता, बाटो र बाटो सत्य र जीवन हाम्रो येशु मात्रै हुनुहुन्छ। त्यस कारण येशुको बारेमा हामीले प्रष्ट जान्नु एकदमै मुख्य कुरा छ। त्यसैले मुख्य सेवा येशु ख्रिस्टलाई, अनि वास्तवमा पवित्र आत्माले गर्ने मुख्य काम चाहिँ येशुलाई मानिसहरूको बिचमा प्रकट गर्ने काम उहाँले गर्नुहुन्छ। अनि यहाँनिर आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीहरूसँग बोल्नु भएको छ। अनि तपाईँलाई यो आखिरी दिन भन्नेको बारेमा के हो, आखिरी दिन मैले अस्ति नै भनिसकेको छु, जब येशु प्रभु संसारमा आएर सबै उद्धारको काम गरेर अन्तिम भोजपछि पक्राउ परेर उहाँ के भन्छ क्रुसमा टाँगिएर गाडिनु भयो, मुर्दा हुनुभयो, परमेश्वरले उहाँलाई त्यो लासबाट जीवित बनाउनु भयो, त्यसपछि उहाँ धेरै मानिसहरूको बिचमा देखा परेर स्वर्ग जानुभयो, उहाँले भनेका धेरै कुराहरू छन्, अब फेरि उहाँ आउँदै हुनुहुन्छ। त्यस कारणले चर्च, प्रेरित 2 अध्यायबाट चर्च सुरु भयो। अब यो समय जुन छ मण्डली वृद्धिको समय, अनि वास्तवमा यो डिस्पेन्सेसन भन्छ, अनुग्रहको युग पनि भन्छ, यो मान्छेलाई यो यतातिर अहिले भन्दाखेरि अलमल हुन्छ, धेरै लामो कुरा गर्नुपर्ने हुनसक्छ, एउटा मात्रै शब्दले केही बुझिँदैन। त्यस कारणले अहिले अनुग्रहको युग, जस्तो प्रेरितहरू यो संसारमा हुँदा एउटा समय थियो, त्यहाँ पाप गर्ने मान्छे तुरुन्तै किरापर मर्थ्यो, आज मर्दैन। अनि मान्छेले के सोच्छ भने म त ठिकै छु, चर्चमै गइरहेको छ, प्रचारै गर्ने मान्छेहरू छ, तर किरा पर्ने पाप गरेछ उसले, तर पर्दैन, किनभने आज अनुग्रहको युग, उसले पश्चाताप गर्ने समय छ, गर्यो भने क्षमा पाउँछ, तर त्यो पाप चान्चुए छैन, त्यसले नर्क लान्छ। यो कुरो चाहिँ मान्छेको दिमागमा घुसिया छैन। यो कुरो किन घुसिया छैन भने उनीहरूले प्रभु येशूलाई जुन प्रकारले चिन्नुपर्ने उहाँको सबै कुरालाई राम्रोसँग बुझिया छैन। यो कुरो म क्लियर भन्न चाहन्छु। त्यस कारणले यहाँनिर यो पदमा तपाईँलाई म भन्न चाहन्छु, पवित्र आत्माको कामको बारेमा यहाँ येशू प्रभुले 16:14-15 के भन्छ, उहाँले मेरो महिमा गर्नुहुनेछ, किनभने जे मेरो हो त्यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ। येशू प्रभुको महिमा गर्नु, उहाँको बारेमा घोषणा गर्नु, उहाँको वचनहरू सिकाउनु नै पवित्र आत्माको काम हो। वास्तवमा 16 हामीले अस्ति पुरै पढेको थियौँ, सायद बेथानीको चर्चको बेलामा, होइन? अनि 16 पवित्र आत्मा येशूप्रभुले के भन्छ, अहिले मैले तिमीहरूलाई जे जे भन्छु भन्यो भने तिमीहरूले सहन सक्दैनौ, तर पवित्र आत्मा आउनुभएपछि तिमीहरूलाई सिकाउनुहुनेछ, अनि जे जति पितासँग छन् ती मेरा हुन्, यसै कारण मैले भने जे मेरो हो त्यो मबाट लिएर आत्माले अथवा पवित्र आत्माले तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। पवित्र आत्माको काम आज हामीलाई ख्रिस्त प्रस्तुत गरिदिने, ख्रिस्टलाई चिनाउने, ख्रिस्टको सम्पूर्ण कुरा देखाउने, अनि पवित्र आत्मा त्यहाँ हुनुहुन्छ जहाँ पवित्रता हुन्छ, जहाँ पापको सुरुवात हुन्छ, पवित्र आत्मा त्यहाँ हुनुहुन्छ। पवित्र आत्मालाई सङ्कोच हुन्छ। पवित्र आत्माको काम जहाँ पाप हुन्छ त्यहाँ हुँदैन। हामी आफ्नै शक्तिले सबै गर्न सक्छौँ, सबै कुरा भा जस्तो लाग्छ, मान्छे धेरै पनि हुन्छ, ए मान्छेलाई हुटहुटी पनि आउँछ, तर पवित्रता नभइकन चाहिँ परमेश्वरको कुरा चाहिँ हुँदैन। यो कुरोलाई क्लियर बुझ्नुपर्छ, हामीले यो कुरोलाई प्रष्ट बुझ्नुपर्छ। त्यस कारणले येशूले बोल्नुभएका वचन पवित्र आत्माद्वारा परमेश्वर बोल्नुभएको वास्तवमा, होइन? अनि आज येशूका वचनहरू पवित्र आत्मा जो हाम्रो बिचमा हुनुहुन्छ उहाँले हामीलाई बोल्नुहुन्छ, त्यस कारण बेला बेलामा परमेश्वर रेमा भन्छ, यो लोगस भन्छ परमेश्वरको वचनलाई एउटा ग्रिकमा, अर्को चाहिँ रेमा भन्छ। लोगस भनेको चाहिँ एज अ होल परमेश्वरको वचन लाइक बाइबल, रेमा भनेको चाहिँ दिनदिनै पवित्र आत्माले हामीलाई एलुमन के भन्छ त्यसलाई, त्यो प्रकट गरिदिने, त्यसलाई रिभाइभ गरिदिने, हामीलाई त्यसले छुन्छ, त्यो आउँछ, त्यो परमेश्वर त्यसरी हामीसँग बोल्नुहुन्छ। तर यो कसैले भने जस्तो हो, यो प्रफेट भनेर, भविष्य वक्ता कि के अरे अगम वक्ता भनेर त्यो बाइबलमै नभएको मान्छे जब बोल्न थाल्छ नि, तिमीलाई यतिखेर यहाँनिर देखेँ, उहाँनिर देखेँ, यो सबै झाँक्रीको तरिका, त्यो परमेश्वरको वचनमा छैन। तर परमेश्वरको वचनमा कुनै मान्छेले बोल्यो भने त्यो मान्छे यो वचनभन्दा बाहिरको बोल्दैन, यहाँ वचनको कुरा परमेश्वरले उसलाई दिनुहुन्छ, कुनै व्यक्तिलाई पनि भन्न सक्छ उसले, तर बाइबलमा भएको मात्रै कुरा हुन्छ। यो कुरो चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा, हामी विशेष गरी अगुवाहरूले बुझ्नुपर्दछ। परमेश्वर उहाँको पुत्रद्वारा बोल्नु भएको छ, जसलाई उहाँले सबै कुराको उत्तराधिकारी बनाउनु भएको छ। अघि हामीले हेरिसक्यौँ त्यसको बारेमा, होइन? सबै कुराको उत्तराधिकारी, त्यस कारणले यो उहाँलाई प्रभु स्वीकार्ने र उहाँको, उहाँ चाहिँ मरेकोबाट बौरी उठ्नु भयो भनेर विश्वास गर्नेले उद्धार पाउँछ भनेर भन्छौँ। अनि वास्तवमा मेरो समयमा 41 वर्ष अगाडि हामी मण्डलीमा विश्वास गर्नेहरूलाई गवाही दिन लगाउँथ्यौँ। आजकल त्यो नदेखेर मलाई अचम्म लाग्छ। वास्तवमा यो चाहिन्छ, मान्छेहरूले विश्वास गर्नु पर्यो, पापीहरू बाँच्नु पर्यो। आजको मण्डलीको उद्देश्य संसारमा पापीहरूलाई बचाउने हो। प्रियहरू हो, तपाईँ र मेरो उद्देश्य पापीहरूलाई बचाउने हो। तपाईँ र मेरो प्रचार येशू ख्रिस्ट हुनुहुन्छ भनेदेखि पापीहरू बाँच्छन्। त्यही कारणले हामीले फर्केर बाइबलमा जानु पर्यो, येशूलाई उचाल्नु पर्यो। प्रियहरू हो, मण्डली यो संसारमा खालि रमझम गर्न होइन, पापीलाई बचाउन। प्रियहरू, तपाईँ र मैले पापीलाई बचाउन सक्दैनौँ जबसम्म येशूलाई उचाल्दैनौँ। येशूले के भन्नुहुन्छ, जब म उचालिन्छु म मान्छेहरूलाई आफूतिर आकर्षण गर्छु। येशू प्रभु सबै कुरामाथि उत्तराधिकारी हुनुहुन्छ, अधिकार गर्ने हुनुहुन्छ, किनभने परमेश्वरले उहाँलाई पुरा अधिकार दिनुभयो। येशू ख्रिस्टद्वारा नै सबै कुरा सृष्टि भएको कुरा हामीले यहाँ हेऱ्यौँ। त्यसैले उहाँ सबै कुरामाथि अधिकार गर्नु नै हुन्थ्यो, किनभने उहाँले नै बनाउनु भयो सबै कुरा। उहाँभन्दा बाहेक अरू कुरा, अरू कसैबाट केही कुरा भएन भनेर हामीले हेर्छौँ, होइन? अनि एउटा समय थियो, तपाईँलाई यो कुरा म भन्न चाहन्छु, यहाँ इस्टरको कुरा गर्दै गर्दाखेरि अब हामी अलिकति किन येशु प्रभुलाई परमेश्वरले फेरि उत्तराधिकारी बनाउनु भयो, उहाँ आफैले बनाउनु भएको, उहाँ परमेश्वर, उहाँ सर्वशक्तिमान, सबै वैभव, सबै महिमा, स्वर्गको सिंहासन, अनि त्यसपछि उहाँ परमेश्वरको उद्धारको योजनाको लागि उद्धारकर्ता भएर संसारमा आउँदाखेरि सबै कुरा त्यागेर येशु प्रभु संसारमा आउनुभयो, अनि सबै कुरामाथि जो परमेश्वरले फेरि त्यो अधिकार चाहिँ फर्काइदिनु भयो होइन, सबै कुराबाट उहाँ रित्तिएर मानिसको रूपमा संसारमा आउनु भएको थियो, संसारमा मानिस भएर येशु प्रभुले जन्म लिनु भएको थियो, आदिमा भन्छ नि अङ्ग्रेजीमा इटर्निटी पास्ट भन्छ, इटर्निटी पास्ट भनेको हामी नेपालीमा आदिमा भन्छौँ, सबैभन्दा पहिला सुरु नै छैन, कहिलेदेखि कालान्तरदेखि येशु प्रभु सर्वशक्तिमान अलमाइटी हुनुहुन्थ्यो, सबै कुरा उहाँले बनाउनु भयो, सबै कुरामाथि उहाँको अधिकार थियो, उहाँ आफै सृष्टिकर्ता हुनुहुन्थ्यो होइन, तर त्यही कारणले यहाँ के लेखेको छ तपाईँलाई यो पद पढ्दाखेरि येशु प्रभुको बारेमा, सबै थोक उहाँद्वारा बनिए, योहन्ना एक अध्यायको तिनमा बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन, सबै कुरा बनाउने उहाँ हुनुहुन्छ, उहाँ बिना कुनै पनि कुरा अरूबाट बनेन, त्यसको मतलब सुरुमा त येशु प्रभु सर्वै सर्वा सबैमाथि अधिकार गर्ने, प्रभुत्व गर्ने महाराजा हुनुहुन्छ, उहाँ शक्तिशाली परमेश्वर हुनुहुन्छ, येशुको बारेमा त्यही लेखेको छ होइन। अनि अर्को ठाउँमा हामी देख्दछौँ, त्यस कारणले एउटा समय थियो, त्यो समय येशु प्रभुले चाहिँ यी सबै कुराबाट रित्तिने कुरालाई चुन्नुभयो, किनभने त्यो परमेश्वरले मानिसको उद्धारको लागि एउटा बाटो बनाउनु भएको थियो, जुन कुरामा चाहिँ स्वर्गदूतको महिमा, उहाँको सिंहासन, सम्पूर्ण कुरा त्यागेर मानिसको रूप लिएर संसारमा जन्मिनु भयो, यहाँ कलसियको स्वरमा पनि उहाँले नै सबै बनाउनु भएको भन्ने कुरा यहाँ एकचोटि पावलले लेख्दछन्, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए, स्वर्गमा र पृथ्वीमा, पृथ्वी माथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजेका हुन्, सबै कुरा उहाँको डिस्पोजल भन्छ, उहाँलाई चलाउनको लागि उहाँले बनाउनु भएको, त्यही कारण हाम्रो दिमागमा यो घुस्नुपर्छ कि हाम्रो प्रभु सर्वशक्तिमान सबै कुरामाथि प्रधानता राख्ने हुनुहुन्छ, उहाँकै थियो भनेर त्यहाँ लेखिएको, तर उहाँले संसारको उद्धारको लागि फेरि एकचोटि संसारमा मानिसको रूपमा जन्म लिएर संसारमा आउने निर्णय गर्नुभयो, जुन पिताको इच्छा पुरा गर्न होइन, त्यसपछि उहाँ के गर्नुभयो, एउटा मानिस हुनुभयो, भनेको परमेश्वर मानिसको रूपमा सीमित हुनुभयो, एउटा ठाउँमा आएर जन्म लिनुभयो, गाईको गोठमा, उहाँ गरिब भएर आउनुभयो होइन, उहाँ गरिब हुनुहुन्थ्यो, त्यति मात्रै होइन उहाँ त मर्नुभयो, त्यसपछि उहाँ त लास हुनुहुन्थ्यो, यहाँ उहाँको बारेमा यहाँ जब एकजना मान्छेले येशुको पछि म आउँछु भनेर भन्यो, अनि तपाईँले लुका नौ अध्यायको अलिक पढ्नुभयो भने येशुलाई पछ्याउँदाखेरि हामीले पनि के चुकाउनु पर्छ भन्ने एउटा मूल्यको बारेमा त्यहाँ लेखिएको छ, हामी धेरैजना यो सोचाइ पनि राख्दैन, मान्छेले के सोच्छ भने क्रिस्चियन भएपछि त सबै कुरा ठिकठाक हुन्छ, होइन, अनन्त जीवन हुन्छ, सुरक्षा हुन्छ, भविष्य हुन्छ, यहाँ दुःख पनि हुनसक्छ, तब येशूले त्यसलाई भन्नुभयो स्यालका दुला छन्, आकाशका चरचुरुङ्गीका गुण, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन, येशु प्रभुले त्यो मान्छे जसले पछ्याउँछ त्यहाँ अर्कोले चाहिँ मेरो बाउलाई गाडेर आउन देऊ, अनि उहाँले के भन्नुहुन्छ, आफ्नो हात चाहिँ हलोमा राखेर रा पछाडि हेग्ने व्यक्ति चाहिँ परमेश्वरको राज्यको योग्य हुँदैन, धेरै कुरा त्यहाँ भन्नुहुन्छ उहाँले होइन, वास्तवमा येशु प्रभुलाई हामीले जब प्रभु मान्छौँ कति धेरै कुरा हामीले विचार गर्नुपर्ने हुन्छ होइन, येशु प्रभु उहाँ आफै गरिब हुनुहुन्थ्यो, उहाँ त मुर्दा हुनुभयो, त्यो सबै कुरा के को लागि, तपाईँ र मेरो पाप मेटाउनलाई, तपाईँ मेरो उद्धारको बाटो बनाउनुलाई, आज परमेश्वरको पुत्र जो परमेश्वरको दाहिनी बाहुलीमा विराजमान हुनुहुन्छ, अनि सबै कुरा पिताले फेरि फर्काइदिनु भएको छ, सबै कुरामाथि फेरि अधिकार दिनुभयो, किनभने एउटा दिन थियो उहाँ रित्तिनुभयो, गरिब हुनुभयो, मुर्दा हुनुभयो, अनि पिताले उहाँलाई मुर्दाबाट बौरी उठाउनु भयो, अनि त्यसपछि मानिसहरूको उद्धारको बाटो उहाँले खोलिदिनु भयो। यो कुरो इस्टरको कुरा गर्दाखेरि इस्टरको अर्थ यसैमा छ, उहाँलाई मृतबाट फेरि पिताले बौरी उठाएर जीवित पार्नुभयो। येशु ख्रिस्ट हाम्रो पाप मेटाउन क्रुसमा मर्नुभएको थियो र मृतबाट पिताले जीवित पार्नुभयो। अब उहाँ मृत होइन, जीवित, सबै कुराको उत्तराधिकारी, सबैमाथि अधिकार राख्ने हुनुहुन्छ। अब येशु ख्रिस्ट मृत्युमाथि, सैतानमाथि, अनि पापमाथि, सबै कुरामाथि विजय भएर स्वर्गमा पिताको दाहिने बाहुलीमा सबै अधिकार सम्पन्न भएर स्वर्गको सिंहासनमा विराजमान हुनुहुन्छ। आज तपाईँ र मैले विश्वास गरेको प्रभु, बाइबलमा लेखिएको छ हाम्रो लागि पितासँग प्रार्थनामा अन्तर्विन्ती गरिराख्नु भएको छ, हाम्रो मध्यस्थकर्ता हुनुहुन्छ, हामीलाई पितासँग मिलाप गराउने हुनुहुन्छ येशु ख्रिस्ट आज। तर येशु ख्रिस्ट सर्वे सर्वा हुनुहुन्छ, अब उहाँ हाम्रो निम्ति अन्तर्विन्ती मध्यस्थकर्ता भएर बस्नुभएको छ, अब उहाँसँगै परमेश्वरको, उहाँ सधैँको लागि परमेश्वरको थुमा हुनुहुन्छ। यो अर्को विषय हो, तर तपाईँलाई मैले भन्ने आज टाइम छैन। जुन बेलामा येशु प्रभु संसारमा आउनु भएको थिएन, स्वर्गमै बस्नु भएको थियो, जुन संसारमा जन्म लिनु अगाडिको येशु, र संसारमा आएर मुक्तिको काम पुरा गरेर बौरी उठेर संसारको पापको उद्धार शुद्धिकरणको काम सिद्धाएर जब उहाँ स्वर्ग जानुभयो, कमेन्ट्री लेख्ने मान्छेहरू, बाइबलका विद्वानहरूले के भन्छन् भने उहाँ फेरि पहिलाकै जस्तो हुनु भएन, उहाँ त परमेश्वरको थुमा पनि हुनुभयो, मानिसहरूको उद्धारकर्ता पनि हुनुभयो, किनभने उहाँले त्यो मूल्य चुकाउनु भयो, उहाँ त अब एउटा मानिस पनि हुनुभयो, उहाँ परमेश्वर पनि हुनुहुन्छ, त्यसकारण उहाँ हाम्रो मुक्तिदाता हुनुहुन्छ। संसारका सबै मानिसको पापको दण्ड उहाँले आफैमा लिनुभयो, त्यसको बलिदान भइदिनु भयो, हामीलाई जीवनमा ल्याउन, हामीलाई पिताको सम्बन्धमा ल्याउन, हामीलाई पापबाट, सबै किसिमका पापले ल्याउने विकृति र खराबीबाट, जो मान्छेहरूको जीवनमा सम्बन्धलाई बिगार्ने, मान्छेहरूसँग मिल्न नसक्ने, एकले अर्काप्रति तितोपना राख्ने, एकले अर्काको लिच्छा चुनै गर्ने, यी सबै कुराहरूको निम्ति येशु प्रभु मर्नुभयो, त्यो सबै विकृतिको निम्ति उहाँ मर्नुभयो, त्यो सबै विकृतिबाट हामीलाई उहाँ छुटकारा दिन सक्नुहुन्छ। त्यसकारणले कसैले मुक्ति पाएको छ, उद्धार पाएको छ भने त्यो पुरानो स्वभावबाट, पाप स्वभावबाट, जो शैतानबाट आएको हुन्छ, आदमको स्वभावबाट हामी टोटल्ली बदलिएका हुन्छौँ। त्यो सबै कुराको काम येशूले इस्टरमा अथवा जुन बेलामा येशु क्रुसमा मर्नुभयो त्यो सबै पुरा गर्नुभयो। त्यसैले उहाँ मात्र मानिसको निम्ति बाटो, सत्य र जीवन हुनुहुन्छ, एउटै उद्धारको बाटो। त्यही कारणले बाइबलमा येशु ख्रिस्टको बारेमा हिजो अस्ति कतातिर म सुन्दै थिएँ, येशु र येशुको बारेमा जे भनिएको छ त्यो सत्य छ भन्ने कुराको यति धेरै प्रमाणहरू, ऐतिहासिक, पुरातात्विक र विभिन्न किसिमको प्रमाणहरू यहाँ हामीले भेट्दछौँ। येशु हुनुहुन्छ र उहाँले गरेको कुरा सत्य थियो, उहाँको चिहान रित्तो भएको कुरा इतिहासमा छ, उहाँले गरेका कामहरू, उहाँ जन्म लिएको कुरा इतिहासमा छ, यहुदी र क्रिस्चियन मात्र होइन सबैको अगाडि छ, छर्लङ्ग छ, अनि र पनि मान्छेले विश्वास गर्न सक्दैन, किनभने संसारमा दुईटा आत्मा छ, एउटा आत्मा चाहिँ तपाईँलाई मलाई कहिलेकाहीँ मनपर्छ, किनभने त्यो स्वार्थलाई बढाउँछ, किनभने हामीमा जब स्वार्थपन आइराखेको हुन्छ त्यो अर्को आत्माको राज्य छ, अर्को आत्माको राज्य हुँदा हामी अर्को आत्मामा आनन्द गर्न थाल्छौँ, जस्तो भोगविलास, व्याविचार, अहम्ता, घमण्ड, होइन मान्छेलाई अरूभन्दा सिपालु, अरूभन्दा ठुलो भएकोमा मख ठुलो मन लाग्छ, किनभने त्यो शैतानको भित्रैदेखि त्यो आत्माले खाइराखेको हुन्छ, ऊ त्यो आत्मामा बढिराखेको हुन्छ। धेरैचोटि मान्छेहरू क्रिस्चियन हुन्छ अनि त्यसपछि आत्मा चाहिँ पहिलाकै हुन्छ, धेरै देखिन्छ, यो छर्लङ्ग देखिन्छ। त्यही कारणले तपाईँ र म जो बाइबल बुझिसकेका छौँ, आत्मामा ग्रहण परमेश्वरले गर्नुभएको छ, कोही मान्छेमा शैतानको आत्मा अथवा संसारको आत्मा, स्वार्थी आत्मा छ कि येशुको आत्मा छ, एक सेकेन्डमा थाहा हुन्छ, होइन र? त्यस कारणले येशु प्रभुलाई चिन्न आवश्यकता छ, मानिस र परमेश्वरको बीचमा एउटै मध्यस्थकर्ता उद्धारकर्ता येशु प्रभु हुनुहुन्छ, जो सबै शक्ति सम्पन्न हुनुहुन्छ, सबैमाथि अधिकार गर्नुहुन्छ। यसले हामी अनुमान लगाउन सक्छौँ हामी उहाँप्रति कति ऋणी छौँ। वास्तवमा उहाँले भोगेको दुःखको बारेमा सोच्यो भने, अथवा धनी मानिस र लाजरसको एउटा कुरा येशु प्रभुले भन्नुभएको छ, धनी मान्छे नर्कमा जान्छ, तपाईँलाई थाहा छ त्यो धनी मान्छेको अवस्था, त्यो रियल कुरा हो नि, त्यो त येशु प्रभुको वचन हो। तर हामी त्यसरी सोचिरहेको छैनौँ, हामी धनी छौँ भने मख पर्छौँ, अरूसँग दाँजेर मेरो चाहिँ यति बढी छ भन्छौँ, मेरो जग्गा यति बढी छ, मेरो धन यति बढी छ, मेरो बैङ्कमा यति बढी छ, मेरो नाम यति राम्रो छ, म यति पढेको छु, म त सबैभन्दा माथि छु, मख परेर। तर त्यो मख पर्ने आत्मा परमेश्वरको होइन, किनभने येशूको आत्मा आएको व्यक्ति चाहिँ त्यस्तो मख पर्दै पर्दैन, त्यो मखै पर्दैन, त्यो नम्र हुन्छ। हाम्रो मुक्ति यति सजिलै हामीलाई मिल्या छैन, यो कुरो हरेकले बुझ्नुपर्छ। येशू परमेश्वरको पुत्रलाई यति ठुलो कष्ट परमेश्वरले उहाँको प्रेमको कारणले मानिसहरूलाई फेरि पापबाट, त्यो त्यो कुरूप कुराबाट छुटकारा दिनलाई यति ठुलो मूल्य चुकाउनु भयो कि उहाँ संसारमा मानिस हुन भएर आउनुभयो, पापीलाई बचाउन येशू प्रभु संसारमा आउनुभयो, अनि उहाँ हाम्रो लागि पाप बन्नुभयो, हाम्रो लागि पाप बन्नुभयो। यो बाइबलको यो पदमा तपाईँले देख्नु चाहिँ, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर। अनि यो कुरो तपाईँलाई फेरि पनि म बताउन चाहन्छु, क्रिस्चियन विश्वास भनेको चाहिँ तपाईँ र मैले कमाउने धार्मिकता। कतिजना मान्छेहरू चाहिँ यो कहिलेकाहीँ बढी प्रार्थना, बढी बाइबल पढ्ने अनि फास्टिङ गर्ने कुरालाई चाहिँ धर्मै कमाउनेसँग लान्छन् क्या, त्यही कारण अरूभन्दा त्यो गर्ने मान्छे आफैलाई ठुलो सम्झन्छन्। प्रियहरू हो, तपाईँ र मेरो उद्धार हामीले गरेका कामका आधारमा हुनै सक्दैन, किन हामीले त आफैलाई बलिदान दिए पनि के पनि हुँदैन। तपाईँ र मेरो उद्धार येशू ख्रिस्टले गर्न सक्नुहुन्छ, हामी आफै सक्दैनौँ, किनभने येशूको धार्मिकताले मात्रै हामीलाई धर्मी बनाउँछ, निर्दोष बनाउँछ। हामीले त्यसको येशूको धार्मिकतामा भरोसा गरेर आफैलाई उहाँमा सुम्पनु पर्छ। अनि यहाँ लेखेको छ, उहाँलाई धार्मिकता, हाम्रो धार्मिकता बनाउन सकियोस् भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो, उहाँ हाम्रो लागि पाप बन्नुभयो, उहाँ हाम्रो लागि मृत्यु सहनुभयो, उहाँ हाम्रो लागि श्राप बन्नुभयो, उहाँले सबै किसिमका निन्दा सहनुभयो। यो इस्टरको मतलब यही हो, येशू ख्रिस्ट मानिसहरूको उद्धारको निम्ति आफै मानिसको श्राप, मानिसको कष्ट, मानिसको दण्ड, उनीहरूको निम्ति निन्दा, मानिसहरूले खप्नुपर्ने सब कुरा उहाँको शरीरमा खपिए। अनि त्यो गर्दै गर्दा हामीले हिजो अस्ति पढाएको थियौँ, उहाँले आनन्दलाई याद गरेर गर्नुभयो, किनभने ती मानिसहरू जो परमेश्वरले प्रेम गर्नुहुन्छ उहाँको बलिदानले अब फेरि फर्केर नयाँ हुन सक्छन्, परमेश्वरको सम्बन्धमा आउन सक्छन्, अनि परमेश्वरलाई भरोसा गर्न सक्छन्। यो सबभन्दा उहाँको आनन्दको कुरो हो, ती मानिसहरूको उद्धार, उनीहरू शैतान, अन्धकार, पाप, ती सबै कुराको कब्जाबाट छुटकारा पाएर मृत अवस्थाबाट फेरि येशू ख्रिस्टमा जीवन पाउन सक्ने बाटो उहाँले खोल्नलाई आउनुभयो। त्यस कारणले उहाँ हाम्रो लागि श्राप बन्नलाई, हाम्रो कष्ट भोग्नलाई, आफ्नो शरीरमा कुनै प्रतिरोध बिना सम्पूर्ण कुरा सहनलाई उहाँले थुकाई कुटाई सबै बदनाम सब सहनुभयो। अनि त्यतिखेरको रोमी साम्राज्यमा क्रुसमा टाँगेर गर्ने दण्ड चाहिँ सबभन्दा श्रापित, सबभन्दा निन्दित, सबभन्दा कष्टदायी हुन्थ्यो। अनि त्यो चाहिँ यस्तो खालको अपराधीलाई गरिन्थ्यो कि त्यो त्यो अपराधको कुनै के भन्छ गन्ती नै हुँदैन, सबभन्दा खराब। अनि हाम्रो प्रभु जो परमेश्वर आफै हुनुहुन्थ्यो, जो पाप रहित हुनुहुन्थ्यो, तपाईँ र मलाई छुटकारा दिनलाई, तपाईँ र मेरो पाप मेटाउनलाई, त्यो सबै कुरा लिन उहाँ तयार हुनुभयो। त्यसको लागि उहाँ संसारमा आउनुभयो, उहाँले कष्ट भोग्नुभयो, उहाँले सबै सहनुभयो, अनि हामीले उद्धार पाओस् भनेर यो सबै कुरा गर्नुभयो। त्यसैले तपाईँ र मैले आफ्नो मुक्तिको बारेमा, येशूले गरेको यो उद्धारको बारेमा ख्यालख्याल गर्ने कुरा होइन। तपाईँ र मेरो जीवनमा हामीले येशूलाई के गर्दैछौँ, उहाँको इच्छाको बारेमा के सोच्दैछौँ। धेरै जस्तो मान्छेले त के गर्छ भने अर्को धर्म मान्थे, स्वर्ग जाने धर्म सबैभन्दा सजिलो धर्म यो रहेछ अनि योतिर लाग्यो। तर येशू प्रभुको बलिदानको त अर्थै छैन। येशू प्रभुको के छ उहाँको माग, उहाँलाई प्रभु मान्दाखेरि के गर्नुपर्छ, उहाँले हामीद्वारा के चाहनु भएको छ केही मतलब छैन। धेरै जस्तो मान्छे आफ्नै संसारमा छन्, अनि कहिलेकाहीँ मलाई लाग्छ एक दिन सरप्राइज भन्ने थाहा छ तपाईँलाई, जब येशु प्रभु आउनुहुन्छ अनि दुईजना जाँतो पिने ठाउँमा एकजना त्यहीँ बसिरहेको छ। सायद त्यो दुईजना नै क्रिस्चियन भनेर सोचिरहेको थियो होला, तर जाने चाहिँ को हुन्छ जो चाहिँ साँच्ची नै हृदयमा येशुलाई राख्छ, बुझ्नुहुन्छ? त्यसैले हामीले आफूलाई जहिले पनि जाँच्नुपर्छ। त्यसैले मान्छेहरू क्रिसमस मनाउन सक्छन्, इस्टर मनाउन सक्छन्, बाइबल पढ्न सक्छन्, क्रिस्चियन हुँ भन्न सक्छन्, प्रचार गर्न सक्छन्, यी सबै कुराहरू गर्न सक्छन्, मण्डली गइराख्न सक्छन्, तर उद्धार पाएका छन्। उनीहरूको सेवा के को लागि छ? स्वार्थको लागि छ। धेरैजना मान्छेहरू मैले देखेको छु, अनि म कहिलेकाहीँ भन्ने गर्छु आफ्नो छोरछोरीको बारेमा पनि, उनीहरूलाई परमेश्वरको गहिराईमा लानुभन्दा उनीहरूको जीवनमा धन सम्पत्ति शिक्षाको बारेमा बढी सोची हुन्छ। तर तपाईँ र मैले उनीहरूको जीवनमा पहिलो कुरा परमेश्वरको डर, परमेश्वरको आज्ञा गर्नुपर्छ, त्यसमा चाहिँ परमेश्वरको आशिष हुन्छ। यो गलत गर्दाखेरि धेरै मान्छेको छोराछोरी विश्वासी हुँदैनन्, उनीहरूले परमेश्वरलाई जान्दैनन्, किनभने उनीहरूले बाबुआमाबाट त्यो कुरा पाउँदैनन्। प्रियहरू, यति ठुलो जिम्मा हामीले, यति ठुलो हाम्रो के भन्छ कर्तव्य हामीले गुमाउँछौँ, अनि आफ्नै स्वार्थ र घमण्डको लागि सेवा गर्ने मान्छे धेरै हुन्छन्। अझै घमण्ड, लोभ, फुट, झुट, यी सबै कुराद्वारा क्रिस्चियनहरू जिराखेका हुन्छन्, यद्यपि उनीहरू सेवकाई हुन्छ, एल्डर, डिकन, पास्टर हुन्छन्, प्रचारक बन्छन्, तर उनीहरू स्वार्थकै लागि जिउँछन्। प्रियहरू, जबसम्म तपाईँ र मेरो स्वार्थ क्रुसमा चढ्दैन, भित्र र बाहिर एउटै हुँदैन परमेश्वरको वचन अनुसार, तर धेरै मान्छेहरू दुई जिब्रे हुन्छ। त्यसैले त हामी आजकल क्रिस्चियनहरू भन्ने बित्तिकै हामी सतर्क हुन्छौँ, किनभने हामी विश्वास गर्न सक्दैनौँ। तपाईँलाई थाहा छ, 40-42 वर्ष अगाडि जब म विश्वास गर्थेँ, त्यो गाउँमा एउटा क्रिस्चियन छ भन्यो भने 2-3 घन्टा हिँडेर पनि त्यसलाई भेट्न जान्थ्यो। अनि उसले चाहिँ हाम्रो गाउँमा भन्छ नि, आफ्नै 13 दिने दाजुभाइ भन्छ नि, त्यस्तो भेट्या जस्तो गरेर खाना साना खुवाएर अँगालो मारेर पठाउँछ, किनभने त्यतिखेर त क्रिस्चियन हुन गाह्रो थियो। रियल मान्छेहरू मात्रै क्रिस्चियन हुन्थे जसले येशूलाई साँच्ची भेटेर परिवर्तन भएको थिए, होइन? मानिसहरूले एउटा कुरा देखाउने, तर हृदयमा चाहिँ अर्कै विचार लिएको मान्छेहरू धेरै छन्। अनि तपाईँ र मलाई कहिलेकाहीँ त्यस्तैले क्रिस्चियन बनाउँछन्। हामी त्यही चर्चमा जान्छौँ, त्यही कुरा, कुन कुराको लागि त्यहाँ बढी जोड दिइराखेको छ, मुख्य कुरा चाहिँ मुख्य होइन। हामीले जान्नुपर्छ प्रियहरू, अनि कसरी यस्तोमा सम्भव छ? अझै दुष्टता, पाप स्वभाव, तपाईँले गलाती 5:19-21 प्रष्ट छ। तपाईँ हेर्नुहोस् न, तपाईँकै जीवनमा 19-21 एक हप्ता लिनुहोस्, कति घन्टा हुन्छ, 100 चान्चुन, अनि हरेक घन्टा विचार गर्नुहोस्। त्यो 19 के अरे गलाती 5:19-21 कुनै पनि कुरा तपाईँको जीवनमा हुँदो रहेछ कि रहन्छ? प्रियहरू, यहाँबाट थाहा हुन्छ कि हामी आत्माको अधीनमा हिँड्छौँ कि हिँड्दैनौँ, हामी परमेश्वरमा छौँ कि छैनौँ। प्रियहरू, पापको दास भएर ख्रिस्टको सेवा हुँदैन, यो एकदमै ठुलो कुरा हो। अनि हरेक व्यक्ति आत्मामा नयाँ भएको प्रमाण उसको जीवनमा परिवर्तन भएको हुनुपर्छ। तपाईँ र मेरो जीवनमा के परिवर्तन छ? हामीले येशूमा विश्वास गरेर कुन कुराबाट परिवर्तन भयो? के कुरा छोडेका छौँ हामीले? अनि साँचो क्रिस्चियन हुने कुरा चाहिँ वास्तवमा त्यस्तो खालको स्वार्थ र आफ्नै रुपियाँ पैसाको लागि जे पनि गरिरहेछ, जहाँ पनि लबटाएको छ, जहाँ पनि झुट बोलाएको छ, घमण्डको त कुरै छैन। प्रियहरू, उनीहरू वास्तवमा नयाँ जन्म पाएका क्रिस्चियन कहिले हुँदैन। हामी आफैलाई जाँच्नुपर्छ, किनभने आज जति छिटो डक्टरकोमा गएर जाँचेर रोग छ भने पत्ता लगा जस्तै, पवित्र आत्माले तपाईँलाई सहायता गर्नुहुन्छ। तपाईँ पश्चाताप गरेर परमेश्वरलाई आज फर्काउन सक्नुहुन्छ। पश्चाताप भनेकै परमेश्वरतिर फर्किने हो, अनि त्यो जुन चाहिँ कुरा हामीमा नहुनुपर्ने त्यो कुरा त्याग्ने हो, त्यसलाईबाट बदलेर अर्को बाटो लाग्ने हो। मान्छेले पश्चाताप नै नगरे हुन्छ, त्यसकारणले समस्या छ। हिजोको तरिकाहरू टोटल्ली फेरिनुपर्छ। त्यसकारणले यहाँनिर के लेखा छ? यसकारण यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुरानो कुराहरू बितिगएका छन्, अब नयाँ आएका छन्। कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो। किन? किनभने ऊ भित्र ख्रिस्टको आत्माले नयाँ जन्माइदिएको हुन्छ। कोही नयाँ गरी नजन्मिकन के भनेको छ बाइबलमा? न त परमेश्वरको राज्य उसले देख्छ, न त्यहाँ प्रवेश गर्न पाउँछ। येशु प्रभुले निकोदेमसलाई कुरा गर्दै गर्दा युहन्ना 3:3-5 यही कुरा छ, परमेश्वरको राज्य देख्नसम्म पनि नयाँ गरी जन्मिनु छ, धर्म कर्म गरेर पुग्दैन, होइन, तपाईँले धेरै कुरा देखाउनुहुन्छ होला, पुग्दैन, कारण वचनमा प्रष्ट छ, यदि कोही मानिस ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो। अनि बाइबलले, बाइबल पढेको, सुसमाचारमा विश्वास गरेको, बाइबल बप्तिस्मा लिएको, मण्डली गएको, म त यस्तो यस्तो काम गर्छु, यति सेवा गरेँ, यति बाइबल बाँडेँ, यो सबै कुरा हुनसक्छ, तर तपाईँ र म ख्रिस्टलाई नचिन्या हुनसक्छ, किनभने तपाईँ र म ख्रिस्टमा नयाँ भएको कुरा चाहिँ हामीले पुरानो कुरा त्यागेको र ख्रिस्टमा भएको फल फलाएको हुनुपर्छ। आफैलाई ख्रिस्टमा भएको विचार गरेको मात्रै कुराले हुँदैन, अनि त्यस्तो ख्रिस्टमा साँच्ची नै भएको मान्छे चाहिँ पवित्र आत्माबाट नयाँ गरी जन्मिएको हुनुपर्छ। नयाँ गरी जन्मिएको छैन भने ऊ आखिरी नर्कतिरै जान्छ। यो एकदम डरलाग्दो कुरा, जति वर्ष पास्टर होस् क्रिस्चियन होस्, जो नयाँ गरी जन्मेको छैन नि ऊ नर्कै जान्छ, कारण नयाँ गरी नजन्मिकन कसैले परमेश्वरको राज्य देख्न, यहाँनिर अघि मैले तपाईँलाई भने नि येसुले तिमीलाई जवाब दिनुभयो निकुदेमसलाई, साँच्चै म तिमीलाई भन्दछु नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। यहाँनिर अर्को 5 के छ, येसुले जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। परमेश्वरको राज्यमा पस्न र देख्न आत्मा, परमेश्वरको आत्मा माथिबाट, परमेश्वरबाट, यो जन्मिने कुरा परमेश्वरबाट, अनि त्यो तपाईँले येसुलाई विश्वास गर्ने कुरामा आधारित छ। जब तपाईँले सबै कुरा छोडेर केवल येसुलाई समाउनुहुन्छ नि, तपाईँमा एउटा काम हुन्छ, परमेश्वरले गर्नुहुन्छ, उहाँ विश्वासयोग्य हुनुहुन्छ। यदि तपाईँले सबै छोड्नु भएको छ, जसरी पौडी खेल्दाखेरि, पोखरीमा पौडी खेल्दाखेरि अथवा समुद्रमा, नदीमा, बाटोमा, के अरे बाहिर एउटा बार जस्तोमा समातेर बसेर चाहिँ तपाईँलाई पौडीको अनुभव हुँदैन, त्यो छोडेर सिधै पानीमा जानुपर्छ। अनि कतिजना मान्छेहरू त्यो समातेर बस्छन्, पानीमा छन् तर समातेर बस्छन्, उनीहरूले कहिले पनि नयाँ जन्म लिन सक्दैन। पुरै छोड्नुपर्छ प्रियहरू, पुरै परमेश्वरमा हामी भरोसा गर्नुपर्छ, उहाँमा विश्वास गर्नुपर्छ। बाइबलमा प्रष्ट लेखिएको कुरा हो, होइन? अनि अर्को शब्द, अर्को ठाउँमा के छ, उनीहरूको फलद्वारा, मत्ती 7:14-16 के छ, तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ, के काँडाबाट, काँडाका बोटबाट अङ्गुर अथवा सिउँडीबाट जन्जिर टिपिन्छ र? त्यसकारण नयाँ गरी नजन्मिकन परमेश्वरको फल, पवित्र आत्माको फल हामीमा लाग्न सक्दैन। त्यसकारण यो महत्त्वपूर्ण कुरा होइन, हामी वचनमा साँचो ख्रिस्टियन हो कि होइन भन्ने कुराको प्रष्ट प्रमाण। एउटा त हामीले संसारलाई त्यागेर नयाँ भएको हुन्छौँ, पुरानो कुरा रहँदैन, हामीले अब पवित्र आत्माको फल हामीमा लागेको हुन्छ। हाम्रो लागि एउटा साँचो सिधा प्रश्न छ, हामी एउटा सिधा प्रश्न गर्न सक्छौँ, हामी सबैले आफैलाई, सही उत्तर जे छ त्यो नै हामी हुन सक्छौँ, झुट्टा उत्तर होइन। के हामी साँचो ख्रिस्चियन हौ, साँचो ख्रिस्चियन सबै त्यागेको, प्रभुलाई प्रभु बनाएको, केवल उहाँको लागि जिउने, उहाँबाट नयाँ जीवन पाएको हुन्छ। अर्को प्रश्न, तपाईँ साँच्चै ख्रिस्चियन हुनुहुन्छ? अनि तपाईँ साँच्चै ख्रिस्चियन हुनुहुन्छ भने तपाईँको जीवनमा ख्रिस्चियन भएको प्रमाण स्वरूप के कुरा त्याग्नु भएको छ? यो अर्को कुरा हो। जब मान्छेहरू झुट्टा बोल्छन्, मान्छेलाई कुरा काट्छन्, मान्छेको बारेमा बदनाम गर्छन्, होइन, परमेश्वरको इच्छाभन्दा अर्कै काम गर्छन्, लोभ गर्छन्, यी कुरा गर्ने मान्छेहरू त परमेश्वरलाई चिनेका हुँदैनन् नि। अर्को प्रश्न, साँचो ख्रिस्चियन भएको प्रमाण चाहिँ तपाईँ र मेरो जीवनमा के छ? तपाईँले येशु ख्रिस्टलाई साँचो प्रेम गरेको प्रमाण के छ? त्यसको लागि तपाईँले के कुरालाई चाहिँ आफ्नो जीवनबाट हटाउनु सक्नु भएको छ? वास्तवमा बाइबलमा येशु ख्रिस्टलाई प्रेम गर्ने कुरा महत्त्वपूर्ण कुरा छ, येशुलाई प्रेम गर्ने कुरा, होइन, येशु ख्रिस्टलाई प्रेम गर्ने कुरा, येशु ख्रिस्टलाई प्रेम गर्ने कुरा तपाईँलाई मैले अस्ति पढेको थिएँ, यो योहन्ना 16:27। किनभने पिता आफैले तिमीहरूलाई माया गर्नुहुन्छ, किनकि तिमीहरूले मलाई माया गरेका छौ र म परमेश्वरको तर्फबाट आएँ भनी विश्वास गरेका छौ। यहाँ के हो, येशु प्रभुले के भन्नुहुन्छ यहाँ? परमेश्वर पिताले हामीलाई प्रेम गर्नको निम्ति हामीले येशुलाई प्रेम गर्नुपर्छ र उहाँ चाहिँ परमेश्वरबाट आएको भनेर पक्का विश्वास गर्नुपर्छ। यो विश्वास चाहिँ साँचो विश्वास हुनुपर्छ। हामीले परमेश्वरबाट आएको भनेर विश्वास गर्नु भनेको चाहिँ अविश्वास नगर्नु हो नि त, अविश्वास नगर्नु भनेको चाहिँ आज्ञा पालन गर्नु हो नि त। तपाईँ र म आज्ञा पालनै गर्दैनौँ भने चाहिँ तपाईँहरू मेरो विश्वास त विश्वास हुँदैन नि। यहाँ आज्ञा पालनको कुरा येशु प्रभुले योहन्ना 15:10 के भन्नुहुन्छ? पहिलो योहन्नामा यसको बारेमा धेरै छ, यदि मेरा आज्ञाहरू पालन गऱ्यौ भने तिमीहरू मेरो प्रेममा रहने छौ जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु। उहाँको आज्ञा पालन, येशुलाई प्रेम गर्ने, येशु प्रभुको दुईटा मुख्य आज्ञा, परमेश्वरलाई प्रेम गर्ने, छिमेकीलाई प्रेम गर्ने। अनि मैले तपाईँलाई भनेको थिएँ, छिमेकी जो कोही हुनसक्छ, शत्रु पनि हुनसक्छ। त्यसैले जो मान्छे पक्का ख्रिस्टमा नयाँ जन्म पाएको छ उसले प्रेम नगर्ने त मान्छे हुँदैन, आफूलाई दुःख दिनलाई प्रेम गर्छ। जुन दिनसम्म तपाईँले त्यो गर्न सक्नुहुन्न नि, तपाईँले पक्का येशुको अनुग्रह अनुभव गरेका छैन। किनभने क्रिस्चियनमा सबभन्दा ठुलो परिवर्तन क्षमा शक्ति आउँछ। हाम्रो विरुद्धमा यति ठुलो भयानक अपराध गर्ने, दुःख दिने मान्छेलाई साँचो क्षमा क्रिस्चियनले दिन सक्छ, किनभने येशुले दिनुभयो। क्रुसमा टाङ्नेहरूको लागि प्रार्थना गर्नुभयो, उहाँले क्षमा दिनुभयो। त्यस कारणले क्षमा दिने कुरा एकदमै महत्त्वपूर्ण कुरा छ, उहाँलाई क्षमा दिने कुरा, होइन? त्यसैले साँचो क्रिस्चियन हामी हौँ भनेदेखि हामीले येशुलाई प्रेम गर्छौँ। त्यसैले येशुलाई साँच्ची प्रेम गर्छौँ, परमेश्वरलाई साँच्ची प्रेम गर्छौँ भने हामी पुरानो स्वभावबाट कति परिवर्तन भयौँ, स्वार्थ, घमण्ड, लोभ, यी कुराहरूबाट कति परिवर्तन भयो, यो नै एउटा प्रमाण हुन्छ, होइन? अनि यो खालको यो एउटा जाँच हो मान्छेको जीवनमा, त्यो एउटा जाँच हो हामी कसरी जिउँछौँ। अनि पावलको जीवनमा उनले के कुरा त्यागेका थिए येशूलाई प्रेम गरेर भन्ने कुरा उनले फिलिपीमा भनेका छन्। फिलिपी 3:7-11 तपाईँले पढ्नुभयो भने इट्स अ रियल थिङ अबाउट पावल, रियल, वास्तविक कुरा। जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने ख्रिस्ट येशू मेरा प्रभुलाई चिन्न पाउने मूल्य अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्छु। पावलको लक्ष्य के हो? येशू मेरा प्रभुलाई चिन्न पाऊ, त्यसको लागि सबै कुरा बेकारको ठाने हो, होइन? ख्रिस्टलाई प्राप्त गर्न सकु भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर मैला तुल्य मैले ठानेको छु। यस्तो खालको गवाही पावलको जीवनमा, अनि तपाईँ र ममा योभन्दा कम होइन नि त, हामी पनि त एउटै हो नि त, होइन? अनि यहाँनिर 3:9-11 यस्तो, सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकु, व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो जो ख्रिस्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकूँ र उहाँको मृत्युमा उहाँ जस्तै भई उहाँको दुःख भोगमा सहभागी हुन सकूँ, सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकूँ। प्रियहरू, तपाईँ र म ख्रिस्टलाई पछ्याउँदाखेरि हामी सानो मूल्य चुकाउन पनि सक्दैन। तपाईँको विश्वास के हो? तपाईँको प्रभु के हो? तपाईँले के पछ्याउनु भयो? तपाईँले के त्याग्नु भयो येशूलाई प्रेम गर्दा? येशू प्रभु हुने कुरामा तपाईँले जब अर्को कुरालाई महत्त्व दिनुहुन्छ, अर्को हाम्रो देशमा के हुन्छ, नेपालमा चाहिँ संगति कल्चर धेरै कुरा चाहिँ मिस्या हुन्छ, तर जुन कुरा परमेश्वरलाई निन्दा हुन्छ, तपाईँ र मैले दुःखै पाए पनि, दुःख खप्नु परे पनि, पावलहरूले के छ, उनीहरूले सुसमाचारको लागि ज्यान दिनु पर्यो, आफ्नो ज्यान अर्पण गर्नु पर्यो, अनि उनले ती सबै कुराको निम्ति आफैलाई तयार भए। त्यस कारणले आफैलाई जाँच्ने कुरा हो। अर्को ठाउँमा पावलले के भन्छ, उसले यो सबै परिस्थितिमा कसरी जिउँछु भन्दाखेरि Galati 2:20 तपाईँले हेर्नुभयो भने म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु। तपाईँ र म क्रुसमा टाँगेँ भने के हुन्छ? तपाईँ संसारकोले कि संसार मेरोले कि संसारको ओपिनियन, संसारको दृष्टिकोण, संसारका विचार, त्यहाँको अभिलाषा, त्यहाँको संस्कृति, सबै कुरा मेरो लागि चाहिँ त्यो मृतसम्म समान भयो। म त केवल ख्रिस्ट र येशू ख्रिस्टलाई महिमा दिने कुराभन्दा अरू कुरा गर्दिनँ। यदि तपाईँ त्यसरी आउनुहुन्छ ख्रिस्टमा भने तपाईँले आज नै अनुभव गर्नुहुन्छ, तपाईँ येशू सँगसँगै हुनुहुन्छ। अब उपत्रान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ, देख्नुभयो? त्यस कारणले बाइबलमा हाम्रो जीवन नै ख्रिस्ट हुनुहुन्छ। ख्रिस्चियन भनेको ख्रिस्ट हामीमा भएर जिउने जीवन हो, होइन? जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु। पावलले के भन्छ? अहिले जिउने जीवन चाहिँ परमेश्वरको पुत्रमा विश्वास गरेर जिउने जीवन हो, जसले मलाई प्रेम गर्नुभयो। परमेश्वरको पुत्र येशु जसले मलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो। अब यो भर्खरै हामीले अलिकति सम्झना गऱ्यौँ कि येशु प्रभु संसारमा आएर क्रुससम्म जाँदाखेरि कति दुःख भोग्नु पर्यो। यो समर्पण जो गर्नुभएको छ यसले उहाँलाई कति मूल्य चुकाउनु पर्यो, त्यो तपाईँहरू मलाई गरेको प्रेमको लागि। अनि वास्तवमा पावलले रोमी 8 के भन्छन्, हामीतर्फको उहाँको प्रेम यसैमा प्रमाणित, 5:8 है, 8 होइन कि, रोमी 5:8 यसैमा प्रमाणित हुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो लागि मर्नुभयो, त्यहाँ हामी त्यो कुरा पाउँदछौँ। त्यस कारणले पावलको जीवनमा हामी त्यो कुरा देख्दछौँ। अनि फेरि हामी ब्याक टु हिब्रूमा एकचोटि हेर्छौँ यहाँनिर एकचोटि, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो, होइन, उहाँमा जिउँछु। अनि पावलको निम्ति संसारमा जिउने शक्ति भनेको चाहिँ येशु प्रभुमा। अनि यहाँनिर के छ, सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले उहाँ सम्हाल्नुहुन्छ। तपाईँ र म जब येशुमा भरोसा गरेर जिउँछौँ, उहाँको वचनको शक्तिले तपाईँ र मलाई सम्हाल्नुहुन्छ। उहाँले नै तपाईँ र मेरो पाप शुद्धिकरण गर्नुभएको छ, यहाँ लेखेको छ, पापको शुद्धि गर्नु भएपछि महिमित परमेश्वरको दाहिने बाहुलीमा उच्च स्थानमा उहाँ विराजमान हुनुहुन्छ। यहाँनिर कमेन्ट्री लेख्नेहरूले के भनेका छन् भने, येशु प्रभु संसारमा हुँदा अचम्मका काम गर्नुभयो, रोगीलाई अभिषेक गराउनु भयो, मरेकोलाई बिउताउनु भयो, धेरै कुराहरू गर्नुभयो। यहाँ के पनि लेखा छैन, एउटा कुरा लेखा छ, पापको शुद्धि, उहाँको क्रुसको मृत्यु, उहाँको क्रुसको मृत्यु जसले तपाईँ र मलाई उद्धार गरेर परमेश्वरको सम्बन्धमा ल्यायो। त्यसकारण तपाईँ र मेरो जीवनमा मुख्य कुरा येशुको क्रुस, यो कुरा बुझ्नलाई, येशु ख्रिस्टको क्रुस तपाईँ र मलाई फेरि परमेश्वरको मिलापमा ल्याउने, उच्च स्थानमा उहाँ विराजमान हुनुहुन्छ, तर क्रुसको सबै कुरा उहाँले गर्नुभयो। त्यस कारणले तपाईँलाई अब अलिकति म अब सिद्धिन लाग्यो, एक दुईवटा कुरा छ सिद्धिन लाग्यो। शैतानले विश्वासी क्रिस्चियन मान्छेहरूलाई कसरी फसाउँछ, उसको जाल के हो, तपाईँलाई 5 पोइन्ट म दिन चाहन्छु। अनि मलाई लाग्छ धेरै मान्छेहरू यो 5 पोइन्टमा परिरह हुन्छन्, थाहा पनि छैन, त्यही कुरा तपाईँलाई म भन्न चाहन्छु। त्यस कारणले हामी सुरु गरौँ त्यस्तो खालको विश्वास जहाँ चाहिँ शैतान छैन, जहाँ पाप स्वभाव छैन प्रिय हो, जहाँ लोभ घमण्ड ईर्ष्या दाह तितोपना एभ्रिथिङ गन प्रिय, त्यो चाहिँ क्रिस्चियन हो। त्यस्तो खालको क्रिस्चियन परमेश्वरको वचनमा उत्साहित हुन्छ, मण्डलीमा एकता ल्याउँछ, हरेक मान्छेको अगाडि विनम्र हुन्छ, अरूको अगाडि ख्रिस्टलाई प्रज्वलित गर्छ त्यो व्यक्ति। तर हामी धेरै स्वर्ग पनि जान चाहन्छौँ एउटा हातमा, अर्को हातमा संसार पनि। अनि त्यो संसार जबसम्म तपाईँले छोड्नुहुन्न नि, पावलले जस्तै तपाईँ भन्नै सक्नुहुन्न। त्यस कारणले 5 कुरा छ, जाल छ, बल्छीमा माछा पार्छ नि शैतानले, 5 कुरा उसको बल्छीमा हाल्छ। पहिलो कुरा चाहिँ मान्छेलाई उसले के गर्छ, सबै कुरामाथि उत्तराधिकारी, परमेश्वरले उत्तराधिकारी दिनुभयो यहाँनिर, ए यो 5 कुरामा म पुगारिन्छु यहाँनिर। पहिलो कुरा चाहिँ अघि हामीले हेरेको 5 पोइन्ट हामी दोहोऱ्याउँछौँ यहाँ, त्यसपछि त्यो 5 कुरा हामी हेर्छौँ। 5 कुरो के छ, येशु प्रभुले के अरे प्रभुलाई परमेश्वरले पुत्रलाई नै उहाँले सबै कुराको उत्तराधिकारी नियुक्ति गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नुभयो, परमेश्वर नै के उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब हुनुहुन्छ, परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप येशु हुनुहुन्छ, सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ, अनि पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुहुन्छ येशु प्रभुको बारेमा। अब मैले भनेको कुरा यहाँ छ, शैतानले मानिसलाई 5 कुराको जालमा पारेर फसाउँछ। अनि पहिलो चाहिँ के हो, घमण्ड। यो क्रिस्चियनहरूलाई विशेष गरी प्रचारकहरू, जो मान्छे चाहिँ सेवाकाईमा एकदम सिपालु छ, घमण्ड मै हुँ सबैभन्दा सिपालु भन्ने मान्छेहरू, मै हुँ भन्नेहरू, घमण्ड गर्नेहरू, अनि यहाँनिर घमण्ड गर्नेहरूको कुरा हामी यहाँ हेर्दछौँ। पहिलो कुरा चाहिँ घमण्ड गर्नेहरू होइन, पाँच तरिकाबाट उसले छल्दछ, अनि घमण्डद्वारा चाहिँ मानिसहरू सजिलै फस्दछ धेरैचोटि मान्छेहरू। यो एकदमै मान्छेले जबसम्म यो परमेश्वरको वचन र पवित्र आत्मामा ऊ जाँदैन, परमेश्वरले कायल गर्दैन। जागृति कुन बेलामा आउँछ? जब कन्भिक्सन आउँछ, मान्छेलाई पापप्रति कायलपन आउँछ, त्यो जागृति आउँछ। किनभने पवित्र आत्मा त जहाँ पनि हाम्रो साथमा आइपुगिहाल्नुहुन्छ, हामीले त प्रभुतिर फर्केर सब कुराको लागि हामीले मानिलिनुपर्छ। हामी कहिल्यै घमण्डबाट उत्रिन सक्दैनौँ जबसम्म परमेश्वरको अनुग्रहको शक्ति पाउँदैनौँ। तर मान्छेहरू धेरै जस्तो, ओहो म सिपालु छु, मैले चाहिँ धेरै मान्छेलाई विश्वास गराएको छु, मैले धेरैलाई बत्तिसमा दिएको छु, मैले धेरैलाई प्रचार गरेको छु, मलाई सबैले राम्रो भन्छ, म प्रचार गर्न सिपालु छु, अरूभन्दा शिक्षित छु, मेरो डिग्री ठुलो छ, धेरै किसिमका घमण्ड। सबैभन्दा ठुलो कुरा घमण्ड, स्वार्थी कुरा। अनि वचनले जब हामी केही होइनौँ तर केही हौँ भन्ने सोच्न थाल्छौँ, अनि त्यसले घमण्ड दिन्छ मानिसलाई। घमण्डको पासोमा सैतानले सजिलैसँग हरेक व्यक्ति परेका हुन्छन्। तपाईँलाई म भन्छु, काम भइरहेछ, चलिरहेछ। त्यही कारणले म त त्यस्तो बाइबल स्कुलमा गएको थिएँ जहाँनिर एकदम छुट्टै, त्यसको बारेमा कुनै एक दिन म गवाही दिन चाहन्छु। त्यसकारणले त्यो सबै ठाउँमा सिकाइँदैन। बाइबल कलेज जाँदैमा तपाईँ ठिक हुन्छ भन्ने होइन, तपाईँ परमेश्वरलाई भेट्नुपर्छ, तपाईँले बाइबललाई परमेश्वरको आज्ञा मानेर पालन गर्नुपर्छ, तब मात्र तपाईँमा ठिक कुरा आउँछ, पवित्र आत्माको कुरा आउँछ, तपाईँले संसारको कुरा त्याग्न तयार हुनुपर्छ। दोस्रो कुरा जाउँ, दोस्रो कुरा चाहिँ विपरीत लिङ्ग भन्छ, पुरुष स्त्रीप्रति, स्त्री पुरुषप्रति, त्यो आकर्षणले त्यो सैतानले छिट्टै पासोमा पार्दछ। अनि तपाईँलाई थाहा छ कति धेरै मान्छेहरू, कस्ता कस्ता मान्छेहरू, अहिले नाम कसैको नलिउँ, हामीलाई त्यसको मतलब छैन, एकदमै महान कहलिएकाहरू हामीलाई थाहा छ, हामी सम्झन्छौँ, उनीहरू केटीको सन्दर्भमा फसेका हुन्छन्। कतिचोटि केटी मान्छेहरू केटाको सन्दर्भमा फस्न सक्छन्। यो विषय सैतानले सजिलै ल्याउन सक्ने पासो हो। त्यो नहुनलाई तपाईँहरू म वचन पढ्ने अनि सङ्गतिमा हुने, कुनै न कुनै व्यक्ति प्रार्थनाको टिम हुने, एकअर्काप्रति जवाबदेही, एकाउन्टेबिलिटी, मेन्टोरिङ, यो धेरै कुरा छ। त्यसैले क्रिस्चियन हुने बित्तिकै म सबै कुरा भइहालेँ पास्टर, त्यो त्यस्तो बाइबलमा त्यस्तो क्रिस्चियनिटी छैन। तपाईँले एकदम ध्यान दिनु पर्यो, विपरीत विपरीत लिङ्ग होइन प्रतिको आकर्षण, धेरै सैतानले यसलाई सजिलै पासोमा पार्दछ। अनि कतिचोटि विडम्बना त के हुन्छ भने धेरैचोटि त्यो निस्किन्छ, पश्चाप गर्छन्, फेरि यताउता गर्छन्, तर कतिचोटि चाहिँ भित्रभित्र कुहिरह हुन्छ, त्यो भइरह हुन्छ। मैले सुनेको थिएँ त्यो काठमाडौँमा हुँदा हामी पास्टर पास्टर भेट्दाखेरि एकजना अर्को मान्छेले मसँग कुरा गर्थ्यो, फलानु मान्छेको यस्तोसँग सम्बन्ध छ, कस्तो खालको कुहिएको कुरा, होइन त्यहाँ परमेश्वर हुनुहुन्छ? होइन नि, त्यहाँ त गन्दे पाप छ प्रियहरू, तर उनीहरू चर्चमा एकदम आदरणीय व्यक्ति हो। शैतानले यसरी फसाउँछ प्रियहरू, विपरीत लिङ्गप्रतिको आकर्षणबाट। तेस्रो कुरा चाहिँ रुपियाँ पैसा, बाइबलमा रुपियाँ पैसाको लोभ खराबीको जरा भनेको छ, रुपियाँ पैसा नै खराबीको जरा भन्या छैन, तर यो रुपियाँ पैसा मान्छेलाई धेरै छल्छ। धेरैचोटि मान्छेहरू रुपियाँ पैसाको लागि जे पनि गर्छन्, उनीहरू जो मान्छे रुपियाँ पैसाको लागि बढी सोध्छन् उनीहरू अरूलाई दिन सक्दैन, उनीहरू एकदम किन्ची हुन्छन्, पैसा र सम्बन्धी कुरामा धेरै किन्ची हुन्छन्। तपाईँले प्रार्थना गर्नुपर्छ, तपाईँले लोभ गर्न छोड्नुपर्छ, तपाईँले लोभ गर्न छोड्नुपर्छ। रुपियाँ पैसाको लोभले पनि मान्छेलाई परमेश्वरबाट टाढा लान्छ। कतिपल्ट पैसाको निम्ति मान्छे झुट्टा बोल्छन्, गलत कुराहरू भन्छन्, जुन कुरा आफ्नो होइन त्यो कुरालाई ओगट्छन्, होइन अरूलाई सहायता गर्न सक्दैनन्। तर रुपियाँ पैसाको खालि विचारै मात्रैले पनि सैतानले पासोमा पार्दछ मान्छेहरूलाई। चौथो कुरा, यो चाहिँ शारीरिक अवस्था भनेको चाहिँ शारीरिक कमजोरीहरू, जस्तो मान्छेहरू के गर्छ, काम गर्न धेरै काम गर्ने मान्छेहरू एकदम एक्जर्सन हुन्छ, थाक्छ, कमजोर हुन्छ, त्यसपछि के हुन्छ, उसले गुमाउँछ, धेरै कुरा गर्दा गर्दा बर्न आउट भन्छ अङ्ग्रेजीमा। शारीरिक कमजोरीले पनि के हुन्छ भने उसले फोकस गर्न छोड्छ, सैतानले त्यताबाट पनि गर्छ। कहिलेकाहीँ काम गर्ने कुरा ओर्को हलिक भन्छ अमेरिकातिर चाहिँ, अब नेपालमा चाहिँ बढी काम गरेका कुरालाई समस्या भएको र त्यति पाइँदैन, किनभने बसेर गफै बढी गर्छन्। तर अमेरिकातिर चाहिँ यो काम बढी गरेको समस्या धेरै छ। वर्कहलिक भन्छ, परिवारलाई टाइम दिएको छैन, परमेश्वरलाई टाइम दिएको छैन, मण्डली पनि जान भ्याएको छैन, खालि काम गर्नु। अनि शैतानले त्यताबाट पनि पासोमा पार्छ, कमजोर बनाउँछ, परमेश्वरबाट टाढा गर्छ। अनि अन्तिम कुरा, शैतानले आत्मिकी तवरले फसाउँछ, आत्मिकी तवरले फसाउँछ। अनि यो आत्मिकी तवरले फसाउने कुरा चाहिँ तपाईँलाई म के भन्छु भने, प्रचारकहरूलाई, त्यो के हो भने बाइबलीय शिक्षा होइन कि कुनै अर्को मान्छेको प्रभावमा होला, कुनै अर्को शिक्षाको प्रभावमा होला, तपाईँले बाइबलको सत्यता भन्दा तपाईँलाई मनपर्ने कुरा प्रचार गर्न थाल्नुहुन्छ। धेरै प्रचारकहरू त्यस्तो छन्। एउटा प्रोस्पेरिटी टिचिङ भन्ने छ, अर्को कुराहरू के हुन्छ, हामी डिनोमिनेसनको हिसाबले एकअर्कामा विवाद गर्ने हुन थाल्छौँ। धेरै मान्छेहरू परमेश्वरको वचनमा क्लियर भनेको कुरालाई नलिएर अनि अलिकति लिबरल भएर अलिकति अर्को बाटो लाग्छ। प्रियहरू, यो सबै शैतानले फसाउने कुरा हो। यदि यति सिरियस कुरा हो कि येशू प्रभु हाम्रो लागि यत्रो ठुलो कष्ट भोग्नुभयो, तपाईँ र मैले उहाँको वचनलाई किन विश्वास नगर्ने, उहाँसँग पुरा हृदयले किन पछि नलाग्ने, उहाँका वचनहरू अनुसार पूर्ण रूपमा किन आज्ञा पालन नगर्ने, यो नगराउने काम कसले गर्छ? ठिकै छ नि, यो फलानु मान्छेले त यो सिद्धान्त ल्याइरहेछ, यो फलानु मान्छेको त यस्तो विचार छ, यो मान्छेले त यस्तो गरेर पनि यस्तो भइरहेछ, तपाईँ र मलाई के हुन्छ? त्यो सबै देखेपछि हामी पनि ठिकै हुन्छौँ, हामी नि त्यो जस्तै हौ, त्यो जस्तै त त्यो स्वर्ग पनि नजाने हुन्छ, थाहा छ तपाईँलाई, त्यो नर्क जाने हुन्छ। त्यसकारणले यो एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसैले हामीले एकदम होसियारी हुनुपर्छ प्रचार गर्न थाल्दाखेरि गलत कुराहरूको। त्यसैले यहाँनिर के भनिन्छ भने, सबभन्दा महत्त्वपूर्ण कुरा, हामीले येशु ख्रिस्टको क्रुसभन्दा बाहेकको प्रचार अरू गर्नु हुँदैन। मलाई टाइम छैन, तर सरस्वती दुई तिनवटा पद म तपाईँलाई पढ्न चाहन्छु। पावरले आफ्नो प्रचारको बारेमा, योग्यताको बारेमा के भन्छ? परमेश्वर विश्वासयोग्य हुनुहुन्छ जसद्वारा उहाँका पुत्र हाम्रो प्रभु येशु ख्रिस्टको सङ्गतिमा तिमीहरू बोलाइएका छौ। हामीलाई ख्रिस्ट येशुको सङ्गतिमा बोलाइएको छ, किनकि नष्ट भइरहेकाहरूका निम्ति क्रुसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाएकाहरूका निम्ति परमेश्वरको शक्ति हो। त्यसैले ख्रिस्चियन प्रचार, ख्रिस्चियन सुसमाचार क्रुसभन्दा बाहिर रहँदैन। कुनै पनि व्यक्ति क्रुसद्वारा नभइकन धार्मिकतामा पुग्न सक्दैन। क्रुसले मात्रै आदमबाट आएको पाप स्वभावबाट हामीलाई धार्मिकतामा लाँदछ। ख्रिस्टलाई औनाउँदाखेरि क्रुसभन्दा बाहेक अर्को बाटो छैन। अनि पहिलो कोरिन्थी 1:22-23 यस्तो, किनकि यहुदीहरू चिन्ह माग्छन्, अन्य जातिहरू यहुदी अन्य जातिहरू ग्रिक त्यसलाई भनिन्छ होइन, बुद्धिको खोजमा छन्, तर हामी चाहिँ क्रुसमा टाँगिनु भएका ख्रिस्टलाई प्रचार गर्छौँ, जो यहुदीका निम्ति बाधा र अन्य जातिहरूकोमा निम्ति मूर्खता हो। त्यसकारणले तपाईँ र मेरो प्रचारमा क्रुसको प्रचार हुनुपर्छ, क्रुस केन्द्र हुनुपर्छ, किनभने येशु ख्रिस्टको क्रुस तपाईँ र मेरो पाप मेटाउने ठाउँ हो। अनि क्रुसभन्दा बाहिर हामीले प्रचार गर्न सक्दैनौँ। तर ती बोलावट भएकाहरूका निम्ति, चाहे यहुदीहरू हुन्, ग्रिकहरू हुन्, ख्रिस्ट नै परमेश्वरको शक्ति र बुद्धि हुनुहुन्छ। 25 पद, किनभने परमेश्वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्ठ छ, र परमेश्वरको दुर्बलता मानिसहरूको बलभन्दा शक्तिशाली छ। अनि अन्तिम कुरा यो पढेर सिद्धाउँछु, यसैले कुनै प्राणीले परमेश्वरको सामुन्ने अहंकार नगरोस्। परमेश्वर नै ख्रिस्ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ। ख्रिस्टलाई नै उहाँको उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता, हाम्रा उद्धार बनाउनु भयो। यसैले लेखिएको छ, गर्व गर्नेले प्रभुमा नै गर्व गरोस्। त्यसकारणले यहाँनिर के छ, ख्रिस्टलाई नै उहाँले हाम्रो बुद्धि, धार्मिकता, पवित्रता र उद्धार बनाउनु भएको छ। त्यसकारणले ख्रिस्टियानिटी चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ। त्यसैले बाइबलले मुख्य कुरा येशु ख्रिस्टको बारेमा भनेको छ, येशु ख्रिस्ट मुख्य हुनुहुन्छ। बाइबलको केन्द्रको प्रचार येशु ख्रिस्ट हुनुहुन्छ। त्यसकारणले जसले क्रुसभन्दा बाहेक येशूलाई पछ्याउँदाखेरि मूल्य चुकाउनु पर्ने कुरा बाहेक, अथवा आत्मा जित्ने बाहेक, तपाईँ र मेरो लक्ष्य हामी पापबाट बच्नु पर्यो, र हाम्रो जीवन, हाम्रो गवाई, हाम्रो प्रचारले मानिसहरू पापबाट बच्नु पर्यो, यो तपाईँ र मेरो जीवनमा त्यही कुरो येशू प्रभुले भन्नुभएको हो। अनि तपाईँलाई यो इस्टरको बेलामा यो कुराले उत्साह दिन चाहन्छु। इस्टरले गरेको कुरा चाहिँ यो हो, येशु प्रभु इस्टरको समयमा जो क्रुसमा मर्नुभयो परमेश्वरको सम्बन्धमा हामीलाई ल्याउनु भयो, पापलाई सधैँको लागि मेटाएर हामीमा नयाँ जीवन सुरु गरिदिनु भयो। जो ख्रिस्टमा छ त्यो सबै नयाँ भएको छ, नयाँ सृष्टि, पुरानो बितेका छन् अब सबै नयाँ आएका छन्। यो चाहिँ क्रिस्चियनिटी हो। त्यस कारणले क्रिस्चियनिटी चाहिँ क्राइस्ट आफै हुनुहुन्छ। तपाईँ र म येसुको निम्ति अरू कुनै कुरा कम्प्रोमाइज भन्छ नि, सम्झौता गर्न नपरोस्। जब तपाईँ सम्झौता गर्नुहुन्छ येसुलाई, तपाईँ इन्कार्नुहुन्छ। त्यस कारणले तपाईँ र मलाई यो विश्वास दिनुभएको होस्। आउनुहोस् हामीहरू प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ यो वचनमा। आज जे कुरा हेऱ्यौँ, साँच्ची नै 2000 वर्ष अगाडि संसारमा आएर रित्तिएर हाम्रो लागि श्राप बन्नुभयो, पाप बन्नुभयो, सब कुरा खप्नुभयो, अनि आज तपाईँ हाम्रो लागि उद्धार हुनुहुन्छ, हाम्रो लागि सबै कुरा हुनुहुन्छ, अनि हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। अबको जीवनमा तपाईँको महिमा गर्न सकौँ, पापीहरूलाई बचाउने काममा हामी लाग्न सकौँ, हामीले पापीहरूलाई तपाईँसम्म चिनाउने काम गर्न सकौँ, तपाईँले हामीलाई अगुवाई गर्नुहोस्। धन्यवाद दिन्छु येशू प्रभुको नाममा। आमेन।